نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير سبق نمبر 256 آیت نمبر 1 سے 11 سورة الجمعہ لیسن نمبر 256 آیت نمبر 1-11 سورة الجمعہ چند باتیں سورت کے بارے میں سورت ترتیب کے اعتبار سے 62 یعنی 62 نمبر کی سورت ہے اور سورت کا نام اسی سورت کی آیت نمبر 9 الجمعہ لفظ ہے اسی سے ہے 11 آیات 180 کلمات 720 یعنی 720 حروف ہے دن بدن آیات کم ہوتی جا رہی ہیں اور عمل کی باتیں زیادہ ہوتی جا رہی ہیں اس وقت قرآن پاک کو اگر ہم دیکھیں تو کچھ لوگ ترتیب کو بدل بدل کے پڑھتے ہیں کچھ مکی صورتیں پہلے پڑھنا چاہتے ہیں کچھ سورۃ نور پہلے پڑھتے ہیں لیکن میں سمجھتی ہوں کہ حقیقت میں جو ترتیب اللہ تعالیٰ کی دی ہوئی ہے اس میں بھی حکمت ہے اور ہم اس کی حکمتوں کو دیکھتے آ رہے ہیں سورۃ جمعہ بہت ہی خوبصورت طریقے سے مسلمانوں کی تربیت کا ایک پیکج ہے آپ کہہ سکتے ہیں کہ سورۃ جمعہ ایک ٹریننگ کورس ہے رسول کو ایک مربی کے طور پر یعنی تربیت کرنے والا بنا کر ایک جگہ بھیجنا پھر کتاب کی ذمہ داریوں کو سمجھنا اور اللہ کے مقابلے میں دنیا کے کسی فائدے کو دیکھ کر وہاں سے بھاگ جانا اس کے نقصانات اس صورت کا بنیادی نقطہ ہیں ہم یہاں صحابہ کرام کا ایک ایسا واقعہ پڑھیں گے کہ اللہ کے دین کو چھوڑ کر دنیا کے کسی فائدے کے حصول میں جانے کا صرف ہلکا سا کام ان سے ہوا تو اللہ تعالیٰ نے پوری صورت اتار دی آج ہم کتنے شوق سے اللہ کے دین کے کام کو چھوڑ کر دنیا کے بیکار یا کارآمد کاموں میں جاتے ہیں کارآمد کام یا اس وقت ارجنٹ کام ہے وہ تو اور بات ہے لیکن جب ہم دین کے کاموں کو چھوڑ کر بیکار چیزوں میں جاتے ہیں صرف فن کے نام پہ یعنی دوسری ایسی چیزیں جس سے گزارا ہو سکے تو کم از کم سورۃ جمعہ ضرور پڑھنی چاہیے اور جمعہ مسلمانوں کے لیے ایک بہت خوبصورت دن بھی ہے اس صورت میں سب سے پہلے تورات جن کو دی گئی ان کو اللہ تعالیٰ نے یہاں گدھے سے تشبیہ دی اور اصل میں بتا دیا کہ جو پورا کورس بھی کر لے کتابوں کا بوجھ لاد لے لیکن اگر اللہ کی بات پہ عملی میدان میں آگے نہیں بھاگتا تو بس ایسی ہے کہ گدھے پہ کتابیں دین کی ڈال دو یا دنیا کی ڈال دو انفارمیشن مل گئی اس میں نبی صلی اللہ علیہ وسلم کو بھیجے جانے کا مقصد ایک بار پھر واضح کیا گیا منہج بھی بتا دیا کہ اللہ کا دین جہاں بھی پھیلے گا طریقہ کار کیا ہوگا اور جمعے کے دن کے بارے میں یہاں کچھ فضائل بھی ہم سیکھیں گے اگر آپ مضمون دیکھیں تو مسلمانوں کی تربیت ہے نبی صلی اللہ علیہ وسلم کے دعوت دینے کا طریقہ کار مسلمانوں کی جماعت کی تربیت کیسے کی جائے کیسے نفس پہ پابندیاں ڈالتے ہوئے اللہ کے دین کے تقاضوں پہ جمے رہنا جو ذمہ داریاں دی گئی ہیں اس سے پیچھے نہیں ہٹنا تو انشاءاللہ اس پوری صورت کو پڑھنے کا یہی تھیم ہے اور اس صورت کا اگر ہم زمانے نزول دیکھ لیں کہ یہ کب نازل ہوئی تھی تو یہ صورت دو حصوں میں نازل ہوئی تھی آپ یہ کہہ سکتے ہیں کہ پوری صورت جو ہے اس کے اندر دو مختلف مضامین ہم کو ملیں گے پہلا رکوع اس وقت نازل ہوا جب یہود کی ساری کوششیں ناکام ہو چکی تھیں اسلام کے پھیلنے کی کوششوں میں جو انہوں نے کیا یہ سب کچھ ان کے آگے ایک رکاوٹ بن رہا تھا اللہ سبحانہ تعالیٰ نے تقریباً فتح خیبر کے موقع یا اس کے قریب کے زمانے میں پہلے رکوع کو نازل کیا تقریباً یہ 7 ہجری بنتا ہے صحیح بخاری اور مسلم کی روایت میں آتا ہے کہ حضرت ابو ہریرہ کہتے ہیں کہ ہم نبی صلی اللہ علیہ وسلم کی خدمت میں بیٹھے ہوئے تھے جب یہ آیات نازل ہوئیں اور صلح حدیبیہ کے بعد اور فتح خیبر کے بیچ میں ابو ہریرہ مسلمان ہوئے تھے اس سے پھر ایک اور اندازہ ہوا کہ یہ اس کے بعد کی صورت ہے اسی طرح پچھلی صورت حشر میں ہم نے دیکھا یہود کے جو گروہوں سے جنگ ہوئی تھی تو اس کی طرف اشارہ ملتا ہے دوسرا رکوع جو ہے ہجرت کے بعد یا تو قریبی زمانے میں نازل ہوا ویسے آپ مکی نہ کہیں اس کو مدنی ہی رہنے دیں بالکل ہجرت کے قریب کا وقت ہے ابھی مسلمان مدینہ پہنچے ہی تھے پانچواں روز تھا جمعہ کا آ گیا اور اس واقعے میں بھی صحابہ کی تربیت نہیں ہوئی یہاں سے آپ دیکھیں گے کہ کسی کلاس میں آ کے نئے نئے بیٹھنے والے اور پرانے رہنے والوں کا فرق کیا ہوتا ہے اور کیا ہونا چاہیے एक मौका था जुमे की नमाज का, और उस वक़्त कुछ लोग एक काफ़िले के आने का सुनकर भाग गए क्योंकि हम जल्दी से सामान खरीद लें। तो आइए सूरत शुरू करते हैं, इंशाल्लाह ताला इसके साथ साथ हम इसके मज़ामीन को देखेंगे। नबी सल्लल्लाहु अलैहि वसल्लम एक उम्मी कौम में भेजे गए थे। अल्लाह ताला ने इस सूरत में बहुत खोल के उन लोगों को बता दिया कि तुम कौन थे और अल्लाह ने किसको भेज दिया। ऐसे शख्स को ना सिर्फ ये कि दुनिया की इज़्ज़त तुम्हें दिखा रहा है बल्कि आखरत की तरक्कियाँ भी दिखाता है, और कितने प्यारे तरीके से तुम्हें किताब सिखा कर तुम्हारे नफ्सों का तज़किया करता है ताकि उन गुमराहियों से निकल कर हिदायत के रास्ते पर आ जाओ। फिर भी अगर तुम इस पे एतबार नहीं करते तो तुम्हारी मर्ज़ी। और इसी तरह फिर अल्लाह ताला ने यहूद की मिसालें दी। शुरू करते हैं। अंदाज ऐसा ही होगा कि हम पहली पूरी सूरत को एक थीम के साथ लेते हुए जहाँ तक पढ़ सकें साथ साथ पढ़ेंगे, और एंड पे कुछ चीज़ों को हम फिर इसके अंदर से डिस्कशन के तौर पर लेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। युसब्बिहुलिल्लाहि मा फिस्समावाति व मा फिल अर्दिल मलिकिल कुद्दूसिल अज़ीज़िल हकीम। अल्लाह की पाकी बयान करती है हर वो चीज़ जो आसमानों में है और हर वो चीज़ जो ज़मीन में है। जो बादशाह है नहायत मुकद्दस है, ज़बरदस्त है, हिकमत वाला है। कहीं रुकने को दिल नहीं चाहता, इतनी अल्लाह की तारीफ़ है। मुसब्बिहात की सूरतों में से सूरत जुमा और सूरत तगाबुन आगे आने वाली है। ये दो युसब्बिहु से शुरू होती हैं जो मुजारे के सीगे हैं। है तर्जुमा क्या होगा? सारी चीज़ें तारीफ कर रही हैं और करती रहेंगी। बाकी पांच सूरतें सब्बाह से थीं, माजी का सीगा। दोनों को जोड़ लीजिए, करती थीं, करती हैं, करती रहेंगी। तुम करो ना करो सारी मखलूकात अल्लाह के रास्ते में तारीफ कर रही हैं, ज़ुबान से भी और हाल से भी। कौन सा अल्लाह? पहली बात, ज़मीन व आसमान का मालिक, अल मलिक। आप देख रहे हैं कि आखिरी सूरतों में अल्लाह ताला की सिफ़ात कितने जोश के साथ और वज़न के साथ आती हैं। आप कह सकते हैं कि आप एक बादशाह की किताब पढ़ें। अल्लाह को तो बादशाह दुनिया के बादशाहों से सोचना भी नहीं है, लेकिन एहसास दिला रहा अल्लाह ताला इस कायनात का हकीकी बादशाह। एक होता है मलिक, एक मालिक, फ़र्क है। अल्लाह के लिए जब ये लफ्ज़ आता है तो हकीकी बादशाह, पूरी दुनिया पे उसके नाम का डंका बज रहा है। दुनिया के बादशाह बनते हैं और गिर जाते हैं, लेकिन अल्लाह एक ऐसा बादशाह है कि जिसके आने के अंदर, जिसके दुनिया में रहने ख़त्म होने का कोई दुनिया के बादशाह से ताल्लुक नहीं। अल-क़ुद्दूस पाक है, हर नक्शे बेऐब, ना वहाँ एज्स है और ना वहाँ पे कोई जुल्म है और तादी है। अल-अज़ीज़ गालिब है, इसके फैसले अटल हैं। किसी की मजाल नहीं कि इसकी बात को सुन के टाल दे, उसको पीछे कर दे। और अल-हकीम, उसके सारे के सारे काम हिकमत वाले। ये आयत मुख्तलिफ अल्फाज से पहले भी गुजरी, लेकिन यहाँ अल-अज़ीज़ अल-हकीम होने का ताल्लुक अगली आयत से है कि ये उसकी हिकमत थी। क्या هُوَ الَّذِي بَعَثَ الْأُمِّيِّينَ رَسُولًا مِّنْهُمْ، کہ وہی اللہ جو العزیز اور الحکیم ہے، اس نے مبعوث فرمایا امیوں میں ایک رسول۔ امیین، امی کی جمع، نہ خواندہ شخص کو کہتے ہیں، ان لیٹرڈ۔ عرب کے لوگ اس لقب سے معروف ہیں، ان میں پڑھنے لکھنے کا رواج نہیں تھا، بہت کم لوگ پڑھے لکھے تھے۔ چند لوگ تھے گنتی کے جو پڑھ لکھ سکتے تھے، اس لیے پھر یہاں امی کا لفظ، اور امی کا لفظ ام سے ہے، ام کہتے ہیں ماں کو۔ امی کون؟ جس کا سورس آف نالج اس کی ماں ہو۔ کسی اسکول میں نہیں گیا، کسی اکیڈمی میں نہیں گیا، کسی بار نہاق میں نہیں گیا، کسی ڈے کیئر میں نہیں گیا، جو ماں نے پڑھایا سکھایا سیکھ لیا، اور دیٹس اٹ، ختم۔ اللہ تعالیٰ کہتے ہیں میں وہ ہوں جس نے بھیجا فی الامیین رسولا، رسول بھیجا، منہم انہی میں سے۔ عرب کے یہود نبی صلی اللہ علیہ وسلم کی ذات اور صفات اور آپ کے کارناموں میں رسالت کی جھلکیاں دیکھ چکے تھے، کھلے عام ان کو نشانیاں دکھ رہی تھیں، باوجود اس کے کہ تورات میں حضرت موسیٰ علیہ السلام نے آپ کے آنے کی بشارت دی۔ اس کے سوا اور کسی پہ یہ صفات چسپاں ہی نہیں ہوتی تھیں، اس کے باوجود وہ اللہ کے نبی کا انکار صرف اس لیے کر رہے تھے کہ آپ ان کے قوم، قبیلے اور ان کے نسل اور ان کے رنگ ڈھنگ سے کیوں نہ آئے۔ چاہتے ہی نہیں تھے کہ ہم اپنے سے باہر کسی بندے کی بات سنیں۔ कुछ तो आज भी डंके की चोट पे कहते हैं, हम अपने बाहर वालों की नहीं सुनते, ना उनकी किताब पढ़ते हैं, ना उनको बुलाते हैं, ना उनको मौका देते हैं। अल्लाह सुबहान तआला यहाँ उसी बुत को तोड़ते हुए कहते हैं कि देखो, नहीं मानते तो ना मानो, लेकिन याद रखो ये खुद नहीं आया, हुवल्लज़ी बअसा, उसने भेजा, कौन, जो अल-मलिकुल क़ुद्दूसुल अज़ीज़ुल हकीम है। जो इसका इनकार करता है वो अल-मलिक से टक्कर लेगा, वो अल-क़ुद्दूस से टक्कर लेगा, वो अज़ीज़ और अल-हकीम से टक्कर लेगा। और आज भी और क़्यामत तक हर एक के लिए ये पैगाम है कि जो अल्लाह के रास्ते में रोड़ा डालता है वो अल्लाह से खुद टक्कर लेगा। अल्लाह के बंदे जो अल्लाह के दीन से लोगों को जोड़ना चाहते हैं, जब लोग सिर्फ चंद नस्बतों की वजह से, चंद मोहब्बतों की वजह से उनकी दोस्ती की बजाय दुश्मनी इख्तियार कर लेते हैं, तो खुद ही जान लेंगे कल अल्लाह खुद ही उनसे निपटेगा, क्योंकि वो ज़बरदस्त और हिकमत वाला है। यह लफ्ज़ उम्मी में तंज भी छुपा हुआ है। इसका मतलब क्या है कि जिनको यहूदी हकारत से देखते थे कि देखो कितने छोटे हैं, पीछे आपको लिखा चुकी हूँ सूरत बकरा में कि यहूद मुश्रिकीन मक्का को उम्मी कहते थे, जेंटाइल्स, गोयम्स कहते थे, ये गूंगे हैं, ये हमारे ग़ुलाम हैं, उम्मी गूंगे को कहते थे वो, जिसको बोलना ही नहीं आता। कहा जिनको तुम इतना छोटा समझते हो, देखो अल्लाह ने उसी में अपना रसूल खड़ा कर दिया। अमूमन लोग कहते हैं बड़े इंटेलेक्चुअल किस्म के लोग, उनको दीन की दावत दो, वो दीन का काम करें। मैं तो इससे बिल्कुल मुख्तलिफ देखती हूँ। साफ कागज़ पे कुछ लिखना आसान होता है, लिखे हुए कागज़ पे लिखना बहुत मुश्किल होता है। जिन जहनों पे दुनियावी तालीम तरक्की के ठप्पे लग चुके होते हैं ना, वो अपने नजरियात, अपने तफक्कुरात, अपने फ़लसफे बिगाड़ते हैं। सीधे साधे लोगों को पढ़ाना होता मुश्किल है, एक दफ़ा पढ़ जाएं कागज़ पे लिखी हुई तहरीर की तरह मिटता नहीं है। अल्लाह ताला चाहते तो उस दौर में भी रोम, फारस, ईरान जैसी बड़ी सुपर पावर्स थी, वहाँ भी पढ़े लिखे लोग थे, अल्लाह अपने नबी को वहाँ भेज देते। क्यों मक्का के सहराओं को चुना? ताकि एक ऐसी कौम तैयार हो जो हर रंग से आज़ाद है। और मैंने इस चीज़ को अपनी कई साल ज़िंदगी में भी देखा है कि जो लोग पहले से कुछ नहीं सुने सीखे होते वो ज़्यादा अच्छा समझते हैं, और जो सीखे हुए आते हैं वो सीखने नहीं आते, बाज़ दफ़ा सिखाने के लिए आते हैं। पीछे हम पढ़ चुके सूरत आल इमरान की आयत नंबर 20 में, कुल लिल्लज़ीन ऊतुल किताब वल उम्मीयीन अअस्लमतुम, अहले किताब और उम्मीयों से पूछो क्या तुमने इस्लाम कबूल कर लिया। वहाँ उम्मी का लफ्ज़ मुशरिकीन मक्का के लिए आया था, क्योंकि अहले किताब को अलग रखा। बाद से अल्लाह ताला ने अहले किताब को ख़ुद भी उम्मी कहा, सूरत बकरा आयत 78 में हम पढ़ चुके, वमिन हुम उम्मीयून ला यालमून अल किताब इल्ला अमानिश, इन यहूद में कुछ लोग उम्मी हैं, किताब का कोई इल्म नहीं रखते, बस अपनी आरज़ुओं को ही सब जानते हैं। इसी तरह उम्मी का लफ्ज़ सूरत आल इमरान की आयत 75 में आता है, ज़ालिका बिअन्नहुम क़ालू, ये इस वजह से कि उन्होंने कहा, लैसा अलैना फिल उम्मीयीन सबील, कि उम्मीयों के साथ बददियानती करते हुए हमें कोई पकड़ नहीं होगी। ये यहूद का एक ख्याल था। तो लिहाजा यहाँ लफ्ज़ फिर गोयम का मानी है, जेंटाइल्स जिसको बाइबल में कहते हैं। अल्लाह ताला कहते हैं हमने जहाँ भेजा इसको वहीं होना चाहिए था। क्यों भेजा, अब ये बताया जा रहा है। असल बात यह है, आपको पता है कि इन लोगों ने अपनी किताबों में, यहूद के जो उलमा थे ने, इन्होंने दूसरे लोगों के लिए इतनी नफ़रत पैदा कर दी है लोगों के दिलों में, कि उनका ख्याल है कि पूरी दुनिया के लोग नाशाइस्ता, बद मज़हब, नापाक और जलील है, नौज़ बिल्ला। हकारत और नफ़रत के लिए यूनानियों के एक लफ्ज़ है, बारबियंस, जैसे बारबी आप आज कहते हैं ना डॉल को, आपको नहीं पता वो कहाँ से लफ्ज़ आ गया। बारबियंस का लफ्ज़ जो था ना, वो इस्तेमाल करते हैं लोग नफ़रत के लिए, हकारत के लिए। रिबियों के लिटरेचर में गोयम इस कदर नाकाबले नफ़रत लोग हैं कि इनको इंसानी भाई नहीं समझा जा सकता, इनके साथ सफ़र नहीं किया जा सकता, बल्कि अगर इनमें से कोई शख्स डूब रहा हो तो इसे बचाने की कोशिश नहीं करनी चाहिए। यहूद का यह अकीदा था कि आने वाला मसीह तमाम गोयम को हलाक करेगा और जलाकर खाक तसर कर देगा। वहाँ अल्लाह ने भेज दिया तो उनके लिए तो मानना बड़ा मुश्किल था ना। क्यों भेजा, अब यहाँ से आप वो सिफात देखेंगे जो पीछे हम दो दफ़ा पहले भी देख चुके। क्या किया इस रसूल ने, नंबर एक, यतलू अलैहिम आयातिही, वो इन पर उसकी आयतों को पढ़ता है, और क्या करता है, वह युज़क्कीहिम, और इनका तज़किया करता है। तीसरा काम, वह युअल्लिमुहुमुल किताब, इनको किताब सिखाता है। और चौथा काम, वल हिकमा, यानी हिकमत की तालीम देता है। اس سے پہلے لوگوں کا حال کیا تھا؟ وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ، اس سے پہلے اگرچہ وہ کھلی گمراہیوں میں تھے۔ چار صفات اللہ کے نبی صلی اللہ علیہ وسلم کی نایات میں آئیں، جو فرق کے ساتھ تھوڑے بہت الفاظ کے ادھر ادھر سے دو جگہ ہم پہلے بھی پڑھ چکے۔ سورۃ بقرہ میں بھی یہ آیتیں گزری تھیں۔ ترتیب میں تھوڑا سا فرق دیکھیے گا۔ اگر آپ ذہنی ترتیب بھی دیکھیں تو سب سے پہلے کیا یتلو علیہم آیاتی، آیت پڑھنا، جس کو آپ تجوید کی کلاس کہہ لیں، اور یہی ترتیب ہوتی بھی ہے کسی بھی کلاس کی کہ سب سے پہلے قرآن کی تجوید پڑھنا سکھایا۔ سورۃ بقرہ میں جب آئیں پہلے پارے کے بالکل آخر میں، تو وہاں اگلا لفظ تھا وَيُعَلِّمُهُمُ الْكِتَاب، کتاب کی بات تھی، کیونکہ اس کے بعد تعلیم ہوتی ہے، تعلیم کے بعد پھر تزکیہ کا عمل ہے۔ یہاں بالکل ہی فرق ہے، یہاں پہلے پڑھا پھر تزکیہ اور پھر علم۔ کیوں؟ اس کی بہت ساری وجوہات مفسرین دیتے ہیں۔ پہلی بات یہ ہے کہ ایک جگہ ایک طرح آ گئی، دوسری جگہ دوسری آ گئی، اللہ تعالیٰ نے ایک جگہ ایک طرح بتا دیا، اب دوسری جگہ بتا دیا۔ دوسری بات یہ کہ یہ تینوں کام ساتھ ساتھ چلیں گے، تو ذکر بھی جیسے بھی کر دیا جائے۔ کوئی یہ کہ نا اس زندگی میں تو میں صرف قرآن پڑھ کے چلی جاتی ہوں، پھر کہوں گی اللہ تعالیٰ مجھے ایک بار اور بھیجو، اب میں تفسیر پڑھ کے آتی ہوں، پھر تیسرا جنم کوئی لوں گی جس میں تزکیہ ہوگا، تو یہ غیر فطری بات ہے۔ آج کئی لوگ یہ شوشہ دے کے لوگوں کو قرآن کی تفسیر سے دور کر رہے ہیں کہ پہلے سادہ تو پڑھنا سیکھو۔ اچھی بھلی ہماری ایک اسٹوڈنٹ تھی، پڑھ رہی تھی، کسی نے ڈالا ہوگا اور اللہ ہی ڈلواتا ہے یا کیا حالات تھے، کہاں جا کے انہوں نے صرف اس لیے تفسیر اور کورس کو چھوڑا کہ میں بیٹھ کے اب کہیں جا کے تجوید سیکھوں گی، اور کسی جگہ داخلہ لیا صرف تجوید پڑھنے کے شوق میں۔ 6 مہینے پڑھ کے بعد میں ابھی بھی وہ کہتی ہیں کہ مجھے کچھ اتنا نہیں آیا۔ کئی ایسے لوگ ہیں جو تفسیر کرواتے نہیں، صرف ساری زندگی قرآن کا سادہ پڑھنا گزار دیتے ہیں اور پڑھ وہ بھی نہیں پاتے۔ جب تک تزکیہ نہیں ساتھ ساتھ ہوتا، نہ تعلیم چلتی ہے نہ قرآن کے لفظ چلتے ہیں، تو تینوں چیزیں ساتھ ساتھ چلیں گی، اور یہی خوبصورت طریقہ ہوتا ہے۔ اور یہاں حکمت سے مراد نبی صلی اللہ علیہ وسلم کی حدیث ہے، پیچھے اس پہ بات ہو چکی تھی، اور یہی ہیں وہ چار کام جو آج بھی امت مسلمہ کے علماء کو کرنے چاہیے۔ ساری لڑائیاں چھوڑیں، ساری بحثیں چھوڑیں، سارے مذہبی اور آپس کے اختلافات چھوڑیں، اس پہ ساری مسجدیں کام شروع کر دیں، سارے ادارے، سارے مدرسے، یہ چار کام آپ لے کے بیٹھ جائیں، بانٹ لیں۔ آپ ملینز بلینز مسلمان ہیں نا، پوری دنیا کے علماء کو ایک جگہ کو جمع کر کے کام دے دے، تم نے ادھر، تم نے ادھر، تم نے ادھر کرنا ہے۔ یقین کریں صرف ایک سال جتنا جس لیول پہ کوئی سکھا سکے، آپ دیکھیں دنیا کا نقشہ یوں کی بجائے یوں ہو جائے گا۔ پاکستان میں کر لیں تو یوں کی بجائے یوں ہو جائے گا، آپ جس شہر میں بیٹھے ہیں وہاں کر لیں تو یوں کی بجائے یوں ہوگا۔ یہ ایک پیکیج ہے جو فطری پیکیج ہے، جس سے ہٹ کے آپ دین کے نام پہ سیمینار، فورم، بڑے بڑے پتہ نہیں کیا کیا لمبے لفظ کے بولتے ہوئے زبان تھکے کروا لیجئے، تبدیلی نہیں آئے گی۔ شیطان بعض دفعہ اس قسم کی باتوں میں ڈال دیتا ہے کہ ہم بہت ایکٹیو ہیں، کچھ بھی نہیں ہوتے۔ جو بندہ اپنے لیے خود پہلے گاڑی چلانا نہیں سیکھتا، وہ کسی کو رائڈ کیسے دے گا؟ تو قرآن کی تعلیم انسان کے لیے اس چیز سے بالکل ایک پہلا سفر ہے، جو گویا کہ مجھے ایسے لگتا ہے کہ جیسے آپ ڈرائیونگ سیکھتے ہیں نا، تو اس کے مرحلے ہوتے ہیں نا، پہلے بیٹھ کے سنتے ہیں، پھر گاڑی پہ بیٹھتے ہیں، پھر آپ جا کے تھیوری کا ٹیسٹ دیتے ہیں، پھر پریکٹیکل ہیں۔ یہ چاروں چیزیں اس میں، اللہ تعالیٰ نے کہا اس سے پہلے گمراہیوں کے گھڑوں میں پڑے تھے۔ کیا گمراہیاں تھیں؟ بیٹیوں کو مارتے تھے، زنا کی 4-6 قسمیں تھیں، ماں بہنوں کے ساتھ بھی معاملات کو اتنے اچھے نہیں تھے، بات بات پہ جھگڑا، فرقہ واریت، کہیں وراثت کا حق نہیں مل رہا، اس طرح کے حالات تھے کہ جس کے اندر اللہ نے اپنے نبی کو بھیجا۔ سیرت کے سیشن میں نبی صلی اللہ علیہ وسلم کی پیدائش سے پہلے کے حالات کا اگر آپ لیکچر سننا چاہیں تو اس میں آپ کو خود ہی دکھے گا، اور سنتے وقت آپ یقیناً کہیں گے کہ یہ تو آج کل کی باتیں، سود کا دور دورہ تھا، رشوت عام تھی، اور نفس پرستی کے بہت سارے اندھیرے تھے۔ اللہ تعالیٰ نے اپنے نبی کو بھیجا، ابھی صرف خلاصہ کرتے ہیں، پھر آگے کریں گے دوسری چیزوں کو۔ وَآخَرِينَ مِنْهُمْ لَمَّا يَلْحَقُوا بِهِمْ، یہ آخرین کون ہے؟ یہ میں اور آپ ہیں، نبی صلی اللہ علیہ وسلم کے دور کے لوگ یا عرب لوگ تو تھے ہی، اس کے بعد ہر وہ بندہ جو نبی صلی اللہ علیہ وسلم کی تعلیمات سے فائدہ اٹھا لے۔ لیکن خاص طور پہ ایک صحابی اور ان کی قوم کا نام بھی ہے، حضرت ابو ہریرہ فرماتے ہیں کہ ہم نبی صلی اللہ علیہ وسلم کے پاس بیٹھے تھے کہ آپ پر سورۃ جمعہ نازل ہوئی، اور جب یہ آیت آئی کہ لما یلحقوا بہم، तो सहाबा ने पूछा कि ये कौन लोग हैं? तो आपने जवाब दिया, तीन बार फरमाया लोगों ने, यानी पूछते रहे, तो आपने फरमाया कि सलमान फारसी। फिर आपने उनके कंधे पर हाथ रखा और फरमाया, अगर ईमान सुरैया के अंदर भी हो तो लोगों में से बास लोग या एक शख्स इससे पा लेगा। इससे इशारा मिलता है अजमी लोगों की तरफ। बाद में इसकी डिटेल्स इंशाल्लाह आपके सामने रखूँगी, तो आप देखेंगे कि ये अरबों से भड़ के अजमों ने क्या कुछ दीन के लिए कर दिया। इस आयत में बस इशारा ये है कि ये कुरान किसी ख़ास कौम, नस्ल, रंग के लिए नहीं, ये सब के लिए हैं, जो भी इससे फ़ायदा ले ले, और क़्यामत के लोगों के लिए भी है। चारों आइमाए कराम अजमी थे, मुहद्दिसीने कराम अजमी थे, इमाम बुखारी, इमाम मुस्लिम, इमाम शिमाइल और इमाम जितने बड़े इमाम है हदीस के सारे अजमी थे। कोई ये ना सोचे कि अरब घर में पैदा हो गए तो सभी कुछ है। और बाज़ कहते हैं कि यहाँ बनी इसराइलियों को सुनाया जा रहा है कि तुम जो ये कहते हो कि गैर इसराइलियों में से आ गया तो क्या हुआ, सारे अल्लाह के बंदे हैं, उसने किसी के रंग के लिए नहीं किया। ज़ालिक फ़ज़लुल्लाह वहुवल अज़ीज़ुल हकीम, यहाँ आप देखेंगे अल्लाह की सिफत दोबारा आ रही है, वही गालिब और हिकमत वाला है, जिसको जहाँ के लिए चुन ले उसकी मर्ज़ी, तुम क्यों हसद करते हो। हाँ ज़ालिक फ़ज़लुल्लाह यूतीही मन यशा, ये तो अल्लाह का फ़जल है जिसको चाहे अता कर दे, क्योंकि वल्लाहु ज़ुल फ़ज़्लिल अज़ीम, अल्लाह ताला बहुत बड़े फ़जल का मालिक है। इस आयत पर इस मानी का यहाँ होना क्या बताता है कि अल्लाह अपने फ़जल में से लोगों को देता है। जो बंदा अल्लाह का फ़जल मांगेगा अल्लाह उसको देगा, चाहे वो अरबी हो या अजमी हो, गोरा हो कि काला हो, चाहे वो बनी इसराइली हो या बनी इस्माइली हो। ये किताब किसी की मीरास नहीं, ये अल्लाह की किताब है। जो मेहनत करेगा उसको मिलेगा, जो कोशिश करेगा अल्लाह ताला उसको देगा। बाकी रह गई बात कि तुम अपने नाम के साथ ही इस किताब को जोड़ते हो, तो सुन लो, मसलुल लजीना हम्मिलु तौरात, उनकी मिसाल जिनको तौरात का हामिल बनाया गया, इशारा है बनी इसराइल। फिर हुआ क्या, सुम्मलम यहमिलुहा, फिर उसका बोझ ना उठा सके। मुराद क्या बोझ उठाने से, उठा उठा के नहीं चल पाते थे, नहीं, लिखिए इसके अहकाम का बोझ ना उठा सके। पढ़ते बड़ी प्यारी थे, अमल नहीं करना चाहते थे। इनकी मिसाल क्या, कमसल हमार, जैसे गधा। अब अल्लाह ने इस्तेमाल किया तो हम क्या करें, गधा भी अल्लाह की मखलूक और जिनकी मिसाल दी अल्लाह ने वो भी अल्लाह के बंदे, हम तो बस अल्लाह की किताब का तर्जुमा कर रहे हैं। मुराद यह है कि अल्लाह ताला ने इनको किताब दी लेकिन वो इसका बोझ ना उठा सके। इसके दो मानी हैं कि तौरात के इल्म पर अमल ना कर सके, और इसी तरह दुनिया की हिदायत का बोझ भी ना उठा सके, ज़िम्मेदारी का हक अदा ना किया। अल्लाह ताला ने जो शहादत हक की गवाही का काम इनको दिया था वो ना किया, रसूल की जो अलामतें इनको दिखा दी थी उसको ना माना। हाल क्या होगा, जैसे गधे पर किताब लदी, उसको नहीं पता क्या पढ़ा क्या नहीं पढ़ा, इनको भी ना पता चला। फरमाया बल्कि हाल क्या, कमसल हमार यहमिल असफारन, ऐसा गधा जिसके ऊपर किताबों का बोझ लदा हुआ है। ये जो लफ्ज़ है ना असफार, सिफर की जमा है, सीन से, सफ़र नहीं है, ये लिखते सफ़र की तरह ही है, बस सफ़र के लफ्ज़ के नीचे जेर डाल दीजिए। सिफर कहते हैं बड़ी किताब को, जैसे रजिस्टर्स कह लें आप अपनी ज़ुबान में, ख़ास तौर पर यहाँ तौरात के साथ भी ये लफ्ज़ आ गया। वो तोमार या वो किताब जिसमें पहले तौर के लोग लिखते थे, बहुत बड़ा, यानी एक किताबों का पलंदा जिसको अपनी ज़ुबान में आप कह सकते हैं कि अल्लाह ताला ने उनको किताब दी लेकिन इनका हाल उस गधे का हो गया जिस पर रद्दी पड़ी हो। कभी आपने रद्दी बेचने वालों को देखा होगा, कोई फ़ायदा ना हुआ। हज़रत इब्ने अब्बास फरमाते हैं कि तौरात पर अमल करने का इन्हें हुक्म दिया गया लेकिन अमल ना कर सके। हम्मिलु कलस देखिएगा मजहूल है, हमाला से ज़िम्मेदारी के मानों में, किफालत के मानों में, अमल की ज़िम्मेदारी डाली गई लेकिन इन्होंने ना किया, और कैसा हाल हो गया इनका, बिस मसलुल कौमिल लज़ीना कज़्ज़बू बिआयातिल्लाह, कितनी बुरी मिसाल है उस कौम की जिन्होंने अल्लाह की आयतों को छुटलाया। इससे भी कोई बड़ा बदबख्त होगा कि अल्लाह की किताब को ना माने, तो नतीजा क्या निकला, वल्लाहु ला यहदिल कौमल ज़ालिमीन, और अल्लाह ताला ज़ालिम कौम को हिदायत नहीं देता। चलो, जिसको किताब का हक नहीं पहचानना आता, जो इसकी कदर नहीं कर सकता, उसको क्या मिलेगा। आलिम बे अमल की ये मिसाल है, جو علم حاصل کرے ساتھ ہی ساتھ عمل کی نیت کرے. حدیث میں آتا ہے کہ ہر علم سیکھنے والے پر وبال ہے سوائے اس علم کے جس پر عمل کر لیا جائے. اب ایسے لوگ اللہ کے نبی کے راستے میں رکاوٹ بنے, ہر ممکن کوشش کر لی انہوں نے کہ آپ کے دین سے لوگوں کو جھٹلائیں, الزامات, تانے, سب کچھ کر لیا, ساتھ ہی ساتھ کہتے میں تو کچھ نہیں کرتا. اللہ تعالیٰ نے براہ راست, دیکھیے گا ذرا کیا انداز ہے, دو ٹوک قل, آپ فرمائیے, کس کو کہا؟ نبی صلی اللہ علیہ وسلم کو. کہہ دو کیا؟ یا ایھا الذین ھادوا, اے وہ لوگو جو, ھادوا کیا ہے؟ ہدایت پائے, جو یہودی ہو گئے. یہ ہے لفظ ھادوا, ہدایت والا نہیں ہے, بعض لوگ اس میں غلطی کرتے ہیں. دیکھیے, اے یہودیوں نہیں کہا, بلکہ کیا کہا؟ اے وہ لوگو جو یہودی بن گئے ہو. یہ جو ھادوا ھادا ہوتا ہے نا, یہ کسی کا خود یہودی بن جانا ہے, کیونکہ یہ خود اپنے بارے میں کہتے تھے نحن ابناء اللہ, ہم بڑے پیارے ہیں, اللہ کے بیٹے ہیں, لاڈلے ہیں. کہتے تھے لن یدخل الجنۃ الا من کان ھودا, اسی جملے کی طرف اشارہ ہے, ہرگز نہیں جنت میں جائے گا سوائے اس کے جو یہودی بن جائے. اللہ کرے, اچھا تم کہتے ہو کہ تم جنت میں جاؤ گے تو بس تمہارے سوا کوئی نہیں جائے گا, تو چلو ان زام تم انکم اولیاء اللہ, اگر تم یہ دعویٰ کرتے ہو کہ تم ہی صرف اللہ کے دوست ہو, من دون الناس لوگوں کے سوا, تو ٹھیک ہے, دوست تو دوست کے پاس جانا چاہتا ہے, دوست کو تو دوست کی ملاقات بڑی پیاری لگتی ہے, لہٰذا فتمنوا الموت, تو ذرا مرنے کی تمنا تو کرو. ان کنتم صادقین, اگر تم سچے ہو, کرنا چاہتے ہو تو کر کے تو دیکھو کتنے سچے ہو, یہ دعویٰ کرتے ہو کہ نہیں. ساتھ ہی اللہ نے بتا دیا ولا یتمنوہ ابدا بما قدمت ایدیہم, اور ہرگز نہیں وہ تمنا کریں گے اس کی کبھی بھی ان اعمال کی وجہ سے جو انہوں نے اپنے آگے بھیجے. آپ کو کوئی آیت یاد آئی سورہ بقرہ میں, آیت مباہلہ, اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ ان سے کہو تمنا کر کے دیکھیں, اور وہاں کیا کہتا ہے, ولن یتمنوہ ابدا, کبھی نہیں تمنا کریں گے. بالکل وہی چیلنج ہے, وہاں ہم بات کر چکے کہ کوئی موت مانگنی نہیں ہے, تمنا نہیں کرنی, یہ ایک چیلنج ہے کہ تم جو ہر وقت یہ کہتے ہو مرتے یہ مل جانا ہے, مرتے یہ ملنا ہے, تو لوگ کہیں گے نا پھر جاؤ. آپ دیکھیں نا, ایک شخص ہے وہ تھکے کھا رہا ہے, جاب اس کے پاس کوئی نہیں, عزت اس کے پاس کچھ نہیں, اور وہ کہتا ہے بس میں نے امریکہ جانا ہے نا, تو دیکھنا میرے پاس ڈالرز, میرے پاس یہ, میرے پاس وہ, ہر وقت لوگوں کو یہی سناتا رہے کہ میرے بس یہاں سے جانے کی دیر ہے, پھر کیا ہوگا؟ تو لوگ کیا کہیں گے, جاؤ بھائی, پھر یہاں کیوں دھکے کھا رہے ہو, یہاں کیوں بےزتی کر رہے ہو, اتنی تمہاری بےزتی ہو رہی ہے, اتنی تم پٹ رہے ہو, باؤ بھی غدب نلا غدب, چاروں طرف سے پٹ رہے ہو, تو جاؤ, تو جاؤ. تو اللہ کہتا ہے کبھی نہیں, لا یا تمنا ہوا بدا, اور موت تو چھوڑیے, موت کا تو تذکرہ برا لگتا ہے. وہاں کیا پڑھا تھا, ان میں سے ہر ایک کیا چاہتا ہے, لو یو امر الف سنا, چاہتا ہے ہزار برس بھیجیے. واللہ علیم بالظالمین, اور اللہ تعالیٰ ظالموں کو خوب جانتا ہے. پھر ان کو بتا دو کہ اگر تمنا نہیں بھی کریں گے تو موت تو آ کے رہے گی. قل ان الموت الذی تفرون منہ, آپ ان کو فرمائیے کہ وہ موت جس سے تم بھاگ رہے ہو, فإنه ملاقيكم, وہ تو آخر تم سے ملاقات کرے گی, تم بھی کرو گے اس سے, وہ بھی تم سے کرے گی. ہونا کیا ہے, ثم تردون الى عالم الغیب والشهادہ, پھر لوٹایا جائے گا تمہیں سب کچھ جاننے والے کی طرف سے غیب اور حاضر کو. چلیے اتنی بھی بات بہت تھی, ہوگا کیا, وہ بڑا مشکل ہے. فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُونَ, بس وہ آگاہ کر دے گا تمہیں ان اعمال سے جو تم کیا کرتے تھے. اصل چیز موت نہیں ہے, موت کے بعد کی پیشی ہے, حساب کتاب ہے. جو بھی موت سے بچنا چاہتا ہے نا, وہ اسی لیے بچنا چاہتا ہے, ڈرنا چاہتا ہے کہ کہیں اس موت کے بعد میرا حال جو ہے وہ نہ ہو جائے جس کو میں پسند نہیں کرتا. یہاں تک کی جو آیات تھیں یہ ایک خاص ماحول میں نازل ہوئیں. اگر ہم ان ساری آیات کو دیکھیں تو چند جملوں میں آپ اس کو دہرا سکتے ہیں کہ خوش فہمیوں کا ازالہ. یہود نے اپنے آپ کو نہ جانے کیا سمجھا, اللہ نے کہا اچھا کر کے دکھاؤ, راز فاش ہو گیا. بعض لوگ جھوٹی باتیں کرتے رہتے ہیں, میرا بڑا روب ہے, میری بات بڑی چلتی ہے, فلاں میرا یہ کر دے گا, میرا وہ کر دے گا. اللہ تعالیٰ کہتے ہیں جاؤ کر کے دکھاؤ, تم اس نبی کے راستے میں رکاوٹ بنتے ہو, بن جاؤ. एक वक्त आएगा तुम भी इस दुनिया से चले जाओगे और इस तरीके से तुम अपने आप को मौत से दूर नहीं कर सकते। दूसरी बात इस हिस्से से में जो पता चली और वो क्या है कि इंसान के आमाल हैं जो उसको मौत से दूर करते हैं। हदीस में आता है कि मोमिन के लिए मौत एक तोहफा है, वो मौत का इंतज़ार करता है, दुआ नहीं करता, तैयारी करता है। इसके बरक्स जो लोग अमल से दूर हैं उनका हाल जो है वो मौत का नाम सुनते ही उन पर डिप्रेशन आ जाता है। इनके अमल क्या थे जिसकी वजह से ये मौत से डरते थे? सूरत बकरा, सूरत आल इमरान में इनके जुमले मौजूद हैं। सूरत आल इमरान में आते लक़द समे अल्लाह कौल्लज़ीन क़ालू इन्नल्लाह फ़क़ीर व नहनु अग़निया। ज़रा सोचिए, जिसने ये जुमला बोला हो कि नऊज़ु बिल्लाह अल्लाह फ़क़ीर और हम गनी हैं। जब आयत नाज़िल हुई कि मन ज़ल्लज़ी युक़रिदुल्लाह कर्दन हसना, कौन है जो अल्लाह को कर्ज़े हसना दे, तो अबू दहदा का क्या हाल हुआ? घर का माल ले आए, पूरा बाग दे दिया और इन्होंने कहा कि नऊज़ु बिल्लाह, देखो ए मोहम्मद तुम्हारा रब फ़कीर बन गया। अब ये जुमला बोला और उसी रब के सामने खड़ा होना पड़ जाए, करेंगे क्या? आपने दुनिया में किसी इंसान को गाली दी हो या बुरा कहा हो और आज शाम को उसके सामने पेश होना हो, दिल की हालत क्या होगी? इसी तरह दूसरा इनका बिमा क़द्दमत अयदीहिम क्या था? क़त्लहुम अल-अंबिया बग़ैर हक़। अल्लाह के नबियों को नाहक कत्ल करते थे तो अल्लाह के सामने कैसे आएंगे? अल्लाह अकबर। ऐसे लोग जो हैं वो इस किस्म की बातें करते हैं। अल्लाह ताला से दुआ है कि हमें अपना अमल करने की तौफीक दे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम।
يسبح لله ما في السماوات وما في الأرض الملك القدوس العزيز الحكيم هو الذي بعث في الأميين رسولا منهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين وآخرين منهم لما يلحقوا بهم وهو العزيز الحكيم ذلك فضل الله يؤتيه من يشاء والله ذو الفضل العظيم مثل الذين حملوا التوراة ثم لم يحملوها كمثل الحمار يحمل أسفارا بئس مثل القوم الذين كذبوا بآيات الله والله لا يهدي القوم الظالمين قل يا أيها الذين هادوا إن زعمتم أنكم أولياء لله من دون الناس فتمنوا الموت إن كنتم صادقين ولا يتمنونه أبدا بما قدمت أيديهم والله عليم بالظالمين قل إن الموت الذي تفرون منه فإنه ملاقيكم ثم تردون إلى عالم الغيب والشهادة فينبئكم بما كنتم تعملون